नमस्कार, उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेकको आजको श्रृंखलामा हामी केही कथाहरू लिएर आइपुगेका छौं। आजको श्रुति सम्वेकमा नेपाली महिला कथाकार संग्रहभित्र संग्रहित केही कथाहरू सुनाउनेछौं। यसै संग्रहबाट शुरूको कथा प्रस्तुत छ कथाकार प्रेमा शाहको कथा पहेलो गुलाफ। आठ हजार दुई महिनादेखि मैले केही लेख्न सकेको छैन। डायरीका यी रित्ता पृष्ठहरू जति पल्टाउँछु उति म भित्रको खाली झन्झन बढ्दै गए जस्तो लाग्छ। कस्तो खाली हो म आफै पनि जान्दिनँ। म ज्यादै दुब्लाइसकेँ। थुकसित कहिलेकाहीँ रगत मिसिएर आउँछ, रातो आँखै तिर्मिराउने कालो रगत। मलाई टिबी भएको रहेछ। हुन त कहिलेदेखि भएको हो तर थाहा पाएको भने आठ महिना भइसक्यो। तबदेखि यही सेनेटोरियममा छु। धेरै भइसक्यो मेरो छातीको एक्सरे गरेको। डाक्टरले भन्थ्यो मेरो दायाँ फोक्सो ज्यादै खराब भइसकेको छ अरे। साँच्चै मलाई पनि यस्तै लाग्छ। मेरो फोक्सो अब कुहिएर फतफती झर्न मात्र बाँकी छ। मैले उहाँसित मेरो एक्सरे फोटो हेर्न मागेकी थिएँ तर उहाँले हुन्छ हुन्छ भन्दै अझसम्म त्यो मलाई देखाउनु भएको छैन। उहाँ भन्नुहुन्छ मलाई केही भएको छैन, चाँडै नै निको हुन्छ रे। ओहो, मलाई आश्चर्य लाग्छ किन उहाँ मलाई यसरी छकाउनुहुन्छ। अब बाँकी के छ र? सकिने जति म पहिले नै छक्किसकेको छु। यो थुकसित अलतपत्तिको रगत, यो कुहिएको फोक्सो सबै मेरा आफ्नै कमजोरीका उपलब्धि हुन्। अझ कति म छक्क्यौँ, कति घाटा परौँ। उहाँ मलाई कति माया देखाउनुहुन्छ, कति स्याहार गर्नुहुन्छ। सधैँ मेरो अगाडि आएर घन्टौँ घन्टा बसिरहनुहुन्छ। मलाई कत्रो भयङ्कर सरुवा रोगले च्यापेको छ यो उहाँलाई थाहा छ। तैपनि उहाँ डराउनुहुन्न, घिनाउनुहुन्न, झन् एउटै पलङमा मसित च्यापिएर बस्नुहुन्छ। मलाई उहाँको ज्यादै पिर लाग्छ। कतिचोटि उहाँलाई मैले आफ्नो नजिकबाट हटाइसकेँ। उहाँ मान्नुहुन्न, म के गरौँ। हिजै पनि उहाँले कस्तो काम गर्नुभयो सम्झिँदैमा मेरो मुटु अझै थर्र थर्र कामछ। उहाँ मेरो अगाडि हुनुहुन्थ्यो, बस्दा बस्दै मलाई एक तमासको खोकीले च्याप्यो। मुटु थर्केर बाहिर निस्कला जस्तो भएको थियो अनि उहाँ कति डराउनु भएको थियो त्यस बेला। खोक्दा खोक्दै रगतको सानो ढिका थुक र रियालसँग लटपटिएर मेरो चिउँडोभरि पोतियो। मलाई आफ्नै सुर थिएन। पछि पो थाहा पाएँ उहाँले आफ्नै रेशमी रुमालले त्यो थुक र रियाल थाप्नु भएछ। म छक्क पर्छु उहाँको लापरवाही देखेर। कस्तो केटाकेटी जस्तो मान्छे। अघि दिउँसो उहाँको कोटको खल्तीमा हात पर्दा त्यही रुमाल निस्क्यो, फोहोरले कटकटिएको। त्यही रुमाल किन चलाउनु पर्थ्यो? मेरै मुख पुस्ने भुवादारी रुमाल पलङ निरै स्ट्यान्डमा झुन्डिएकै थियो नि। कति राम्रो थियो त्यो रुमाल, प्याजी रङको, प्योर सिल्कको। मैले नै एकचोटि उहाँलाई किनेर दिएको। कति खुसी हुनुभएको थियो त्यो रुमाल पाएर। मलाई प्याजी रङ चौपट्टै मनपर्छ। मेरो बाकस र दराजभरिका सबै लुगा धेरैजसो प्याजी रङकै छन्। प्याजी रङ देख्यो कि मलाई असाध्यै प्रसन्नता लाग्छ। त्यसैले उहाँ जिस्क्याउनुहुन्थ्यो तिमीलाई त प्याजी रङको टपभित्रै पो सधैँ डुबाइराखौँ कि। त्यति मात्रै होइन, उहाँ मेरो प्रसन्नता र रुचिको कदर गर्नुहुन्छ। घरमा मेरो ड्राइङ रुम अगाडि दुबोको चौरभरि उहाँले प्याजी रङका जरबेराहरू लगाइदिनु भएको छ। म घन्टौँ घन्टा ती प्याजी फुलहरूको बीचमा बसेर साँझका रमाइला बादललाई हेरिरहन्थेँ। कति आनन्द लाग्थ्यो त्यस्तो गर्न मलाई। अहिले आठ महिना भइसकेको छ म यहाँ छु। ती फुलहरूको स्याहार कसले गरिदिनु त हो? ती प्याजी जरभेरा, प्याजी रुमाल, ओहो कसरी फोहोरमा कक्रिएका। मेरो फोक्सोका किराहरू सबै उहाँको कोटभरि चलबलाइरहेका होलान्। छि, धोएर पनि के गर्नु त्यो रोगी रुमाल। त्यसैले मैले फोहोर मिल्काउने भाँडोमा हालिदिएँ। उहाँ मलाई कति माया गर्नुहुन्छ म परिलाउन सक्दिनँ। मलाई थाहा छ त्यो माया मभित्र व्याप्त छ। मेरो एक एक नसामा त्यसले जरा गाडिसकेको छ। त्यसबाट मुक्त हुन म कहिल्यै सकौँला? म खुसी छैन। अझै पनि यो कस्तो माया हो जसमा सन्तोषको सानो लेस पनि म भेट्न सक्दिनँ। यतिको माया पाएर पनि म खाली खाली छु। यो खाली सायद कहिल्यै भरिँदैन। दुई महिनासम्म म ज्यादै थलिएँ। अहिले अलि सन्चो छ तर के टिभीका किराले खानुसम्म मेरो फोक्सोला खाइसकेका छन्। त्यहाँ त खाली भङपाल मात्रै होलान्। कहिलेकाहीँ मलाई छातीभरि मुटुभरि बतास छिरे जस्तो लाग्छ। त्यसैले म भित्र हावै हावा मात्र छ, हावा भरिएको बेलुन। मेरो फोक्सोको झ्याङ पाल च्यातिएर ठूलो फल भइसक्यो। सिङ्गै आकाश अठाउन सक्छ यहाँ, एउटा रित्तो आकाश। म पनि भरिदिन्छु ती भयभरका रिक्ततालाई आफूमा अटाएसम्म। के गर्नु, रित्तिनु मात्र त रहेछ नि। जति भर्यो उति रित्तियो। नौ असार उहाँ आउनुभयो सधैँको जस्तो आज पनि आफैले अनार चढाउनुभयो र रसनी चोरेर गिलासमा खाने आउनुभयो मलाई खान मन थिएन गिलासतिर मैले हेर्दै हेरिनँ उहाँको कुरामा पनि साथ दिइनँ मेरो मन हिजोदेखि उदास उदास थियो चल्न बोल्न मन थिएन केही बेरसम्म हातमा अनारको रस लिएर उहाँले मलाई फुलाइरहनु भयो मैले सुन्दै सुनिनँ आखिर उहाँले नै जबरजस्ती मेरो टाउको समातेर त्यो गुलाफी झोल मेरो मुखभरि खनाइदिनु भयो मुखमा लागेको अनारको च्यापच्याप झोल मैले राम्ररी पुस्न पनि पाइनँ एक्कासी गोहीका तिखा दाराले मेरो ओठलाई कर्याप्प चपाए म रन्थनिए ओठबाट कति रगत र किराहरू निस्के मैले थाहा पाइनँ म बेहोस भइछु अहिले दुई घण्टा अगाडि मात्रै पो म बिउजेँ खोइ उहाँ त गइसक्नु भएछ पानी परेकोले हो कि ऊ अझै पानी दर्काँदैछ यो पानी अब रातभर थामिँदैन अय्या यो मेरो पाखुरा किन यसरी दुखेको बेसरी बटारेको जस्तो भइरहेछ ए बिहान डाक्टरले पनि यसैमा इन्जेक्सन दिएको हो क्यारे त्यहाँ स्ट्यान्डमा के थियो मेरो चोलोमाथि कोट उहाँले छोडेर जानुभएछ यस्तो पानीमा बरसाती पनि लाउनु भएको थिएन यो कोट मेरो चोलोमाथि मेरो सेतो चोलो मेरै रगत हराएको मुख जस्तो सेतो थाङ्नु तैपनि उहाँ मलाई उत्तिकै माया गर्नुहुन्छ पहिलाको जस्तै होइन अझ बढ्दा पहिलेको भन्दा पनि बढ्दा ओहो उहाँको सुमसुमाईमा कति तत्परता छ त्यो चटाईमा कति लोलुपता छ मेरो ओठभरि अघि उहाँले लगाइदिएर जानुभएको थुक अझै लपक्क भिजेको छ बाह्र असार दुई दिनदेखि केही लेख्न सकिनँ लेख्न सकिनँ के भन्नु लेख्न पाइनँ फुर्सदै भएन यी तीन दिन उहाँले एक मिनटको लागि पनि मलाई कहीँ छोड्नु भएन म बाँधिएर बसिरहेँ उहाँको जब्बर अङ्गालोभित्र म रोगी त्यही पनि छेका किराले ध्वस्त पारिसकेका त्यति उम्कन सक्ने बल कहाँ पाउनु मैले यो गुलाफको बोट र पातहरू कति चम्केका हिजो बिहानभरि र रातभरिको पानीले निखार ल्याइदिएछ म यहाँ बस्न आएदेखि नै यो गुलाफको बोट यहीँ छ तल पोटीकोदेखि पस्रेर आएका यसका एक दुई लहरा मेरो कोठाको झ्यालमा सधैँ यसै गरी लत्रिरहन्छन् म जस्तै रोगी छ यो गुलाफको बोट पनि पहेँला फूल मात्रै फुल्छन् त्यसैले यसको मलाई माया लाग्छ म यसको पातमा एउटा झुसिलकिरा पनि बस्न दिन्न देखेको बेला एक दुईवटा झुसिलकिरा सधैँ टिपेर फ्याँकिदिन्छु अहिले त धेरै नै पहेँला कोपिलाहरू बोटमा लागेका छन् फक्रेपछि झ्याल पहेँलै हुन्छ पहेँलो हाम्रो एउटै समवेदना अहिलेसम्म उहाँ आउनु भएन मेरो झर्को लाग्ने बानी अलिकति अबेर भए पनि पट्टै लाग्छ अब त मलाई उहाँकै प्रतीक्षा छ खालि उहाँकै उहाँको अत्तरमा भिजेको चिसो बास्ना आउने हात चिसो ओठ मेरो रोगको एउटै सान्त्वना त्यसैबाट त उहाँ मलाई सन्तोष दिन खोज्नुहुन्छ यही यस्तै हात र ओठको सन्तोष चार वर्षदेखि उहाँले मलाई दिँदै आउनुभएको छ म थाकिसकेकी छु बिल्कुलै थाकिसकेकी छु यी सन्तोषहरूबाट उहाँ भने अझै थाक्नु भएको छैन उहाँभित्रको अर्को पुरुष अझ उहाँभन्दा पनि बलियो र सशक्त छ उहाँ मलाई माया गर्नुहुन्छ मेरो हरेक इच्छा र चिन्ताको उहाँलाई फिक्री छ उहाँ मलाई चाट्नुहुन्छ बिरालोले बच्चालाई चाटे जत्तिकै तर उहाँलाई पत्तै हुँदैन उहाँभित्रको सशक्त पुरुष ढाडे बिरालो जत्तिकै निर्दयी भएर मलाई लछार्छ पछार्छ भुत्ल्याउँछ हाम्रो विवाहको चार वर्षदेखि एक सरह एक नासले विभिन्न तरिकामा उहाँले मलाई माया गर्दै आउनुभएको छ तर उहाँलाई के पत्तो उहाँको त्यस चुमसुमाईमा म कति बिथोलिएको छु कति नाङ्गिएकी छु विवाहको पहिलो रातमै मैले आफूलाई उहाँमा समर्पित गरिदिएँ त्यसबेला मेरा आँखामा कति सपना भरिएका थिए उहाँलाई पाएर मलाई सर्वस्व पाए जस्तो लागेको थियो उहाँको त्यस निर्लिप्त मायामा मैले बाँध भएर फुट्न होइन बरु पोखरी झैँ आफूभित्रै जमेर बस्न खोजेकी थिएँ उफ उहाँ त वेगवान पुरुष हुनुहुन्थ्यो एउटै जोसमा बग्नुभयो मलाई पनि बगाउनु भयो माया गर्दा गर्दै उहाँले मेरो अन्तर बाह्य दुवैलाई मथेर पानी जस्तै पत्याउनु भयो म बगेँ मलाई बग्न कर लाग्यो बाटो उहाँले खोलिदिनु भएकै थियो उहाँ लोग्ने मानिस हुनुहुन्छ म स्वास्नी मान्छे यो बाहेक अरू उहाँले बिर्सनु भयो किनभने म एउटी लोभलाग्दी सिँगै मासुको डल्ला त उहाँको अगाडि छँदै थिएँ नि त्यतिमै उहाँ सन्तुष्ट हुनुभयो उहाँ लोभी स्याल जत्तिकै ममाथि खनिनुभयो र मेरो आदर्शको तहलाई उप्काइदिनुभयो त्यहाँदेखि म कागती झैँ उहाँको मुठीभित्र बरोबर निचोरिँदै आएकी छु चुइङ्गम जत्तिकै उहाँको तातो थुकमा पग्लिएकी छु अब त के छ र मसित खालि राम्रो रबड मात्रै नहो जति चुसे पनि टोकेर क्याच क्याच पारे पनि एक थोपा रस निस्कने होइन ओहो गुलाफको पातमा फेरि झुसिल्किरा आएछ जति फ्याँके पनि कता कताबाट रगरगाउन आइहाल्छ यी कोपिलाहरू फक्रन नपाउँदै झुसिलकिराले पातलाई चलनी पारिदिने हुन् कि दुई दिनपछि त फक्रलान् मेरो औषधि खाने बेला भएछ डाक्टर आउँछ अब उह डाक्टर छिः कति खानु औषधि पनि एउटा मात्रै हो र तरह तरहका डाक्टर गयो रित्तो औँस लिएर अर्को कोठामा पुगेपछि उसले फेरि त्यो औँसलाई औषधिले भर्छ फेरि रित्त्याउँछ म पनि त्यही रित्तो औँस हुँ खाली केही नभएको रित्तो भएको जति उहाँले सबै सिद्धाइहाल्नुभयो यताउता लागेको खारखुर पनि सोरिसकेको छ। साँच्चै यी चार वर्षभित्रमा उहाँ अलिकति पनि घाटा पर्नु भएको छैन, घाटा म पो परेकी छु। भएको जति सबै सिद्ध्याएर आखिर छिएका किरालाई आफ्नो जिउभरि पालेर मृत्युलाई कुरिरहेछु। उहाँलाई के छ र झन् नाफै नाफा छ, लोग्नेभन्दा पनि बढी उहाँ एउटा चतुर घिउपसले साबित भइसक्नु भएको छ। तैपनि उहाँलाई म माथि दया उठ्दैन, मसित यो झिनो जिउ र कुहिएको फोक्सो बाहेक अरू के छ र अझै के लिन आउनुहुन्छ यहाँ? टिभी भएको सुनेर दुःख लागेन, बरु खुसी लाग्यो। मैले सोचेकी थिएँ कमसेकम यो यातनाबाट छुटकारा त पाइयो। त्यसै दिन ईश्वरको नाममा एउटा धूप सल्काएँ, मेरो मन ढुक्क भयो। एउटा दुःखमा अर्को दुःखलाई बिर्सने प्रयत्न गरेँ, तर यहाँ आएर मलाई उत्तिकै कष्ट खप्नु परेको छ। दुई महिना थला परेको बेला बाहेक छ महिना मैले नर्कको किरा झैँ उहाँको थुकभित्र लटपटिएर काटेकी छु। त्यो थुक कहिल्यै सुक्दैन, घट्दैन। मेरा हातखुट्टा सबै यसैमा टाँसिएका छन्, न आँखा उगार्न सक्छु म। मेरा परेला यही प्याच प्याच परेको थुकमा जमेको छ। कहाँ छ स्वर्ग त्यही प्याजी जर्भेरामा, अनि नर्क यो थुकमा? कस्तो घिनलाग्दो जीवन! कहिले लाग्छ त्यो पोइजन लेखेको सिसी स्वात्तै घाँटीभित्र खनाइदिउँ, तर नाइ, म त्यसो गर्न पनि सक्दिनँ। यो तातो भतभती पोल्ने नर्कमा अझ कति यसै गरी जीवनलाई घिच्याइरहनु पर्ने हो? भन्छन् टिभीले खाएकाहरू झन् धेरै बाँच्छन् रे। हिजोको एउटा घटना पनि लेखिहालौँ, सम्झन पनि सक्दिनँ, लाज लाग्छ। अहिले औषधि खुवाउन आउँदा डाक्टरलाई सोझो मुखले हेर्न पनि सक्दिनँ, उसलाई पनि सबै कुरा थाहा किन नहोस्। म उसकै हातको प्राइभेट पेसेन्ट, हिजो राति पनि त्यस बेलासम्म उहाँ पलङमा मेरै छेउमा पल्टिरहनु भएको थियो। डाक्टर के कामले ज्वास्वास्थ्य कोठाभित्र पस्यो, फेरि ठाडे खुट्टाले ऊ फर्कियो। एकछिनपछि उहाँलाई डाक्टरको काल आयो, उहाँ हाँस्दै कोठाबाट निस्कनुभयो र फेरि हाँस्दै फर्कनुभयो। सिल्ली डाक्टर, मेरो मुख रन्न तात्यो। मैले उहाँलाई हेरेँ, अनुहार निर्विकार थियो। मलाई ज्यादै थकथकी लाग्यो, के गर्नु, सबै कुरा बुझेर पनि लाज पचाएर बसेँ। उहाँ आउनुभयो, ऊ मोटरको आवाज हाम्रै क्याडिलक हो। सेनेटोरियम जस्तो ठाउँमा लाखौँ मोटर आउँछन्, तैपनि आफ्नो क्याडिडकलाई म राम्ररी चिन्छु। चौध असार गुलाब फुलिसकेछ, कति राम्रो दुईवटा मात्रै फुलेछ। कहिलेदेखि पर्खेको मैले यो पहेँलो गुलाफलाई, अझ अरू त फुलेकै छैनन्। यी नफक्रेका कोपिलालाई कति आनन्द छ अहिले, एउटा प्रगाढ निद्रा, अनन्त शान्ति। यी फक्रेका फूल कठै फेरि झुसिर्किर लागेछ। मेरो काम झुसिर्किर टिपेर फ्याँक्ने भइसक्यो। सानुचा आयो ऊ ढोकामा, पाँच वर्षको ख्याउटी केटो। चम्पा यसकी आमा काली भए पनि राता राता गाला भएकी। ऊ यहाँ कुच्चो लगाउने काम गर्छे, रोगीका कोठा कोठा डुलेर फोहोर बेड प्यानहरू उठाउँछे। उसको आफ्नै जिन्दगी छ, सानुचा मेरो बिस्कुटमा पल्किएको छ। अहिले संघारमा एउटा खुट्टा बाहिर एउटा खुट्टा भित्र हालेर गिच्चा हाँसिरहेछ। त्यसले दाँत देखायो कि म कुरा बुझिहाल्छु। बिचरो छि, कहिले त घिन लाग्छ, त्यसको नमाजेको दाँत र नाकमा कटकटिएको सिँगान देख्दा वाकवाक आउँछ। अहिले पनि बिस्कुट लिन आएको थियो, एउटा क्रिम क्रेकर झिकेर ढोकातिर मिल्काइदिए। हत्तपत्त टिपेर खुर्र दौड्यो। बुद्धु केटो, हिजो केही लेख्न सकिनँ, राति एक बजे लेख्न बसेकी, लेख्न मन लागेन, निद्रा पनि परेन। आज पनि खै के लेखौँ, ठूलो चट्टान उखेलिएर छातीमा झुन्डिएको छ। एउटा निर्जीव शताब्दी अघिको फसिलसित जोडिन पुगेकी छु म। हिजो उहाँले सताउनुसम्म सताउनु भयो मलाई, चिलले मुसालाई झुन्ड्याए चाहिँ झुन्ड्याएर मलाई माथि माथि आकाश सबै घुमाउनु भयो। कहिले नसकिने आकाश रहेछ, यहाँबाट कति तल देखिन्छ तर जति गयो उति माथि कहाँले लाग्ने पो रहेछ। अहिले भर्खर फेरि डाक्टर मलाई इन्जेक्सन दिन आयो, इन्जेक्सन दिने ठाउँ थिएन, दुवै पाखुरामा सियोले छिया छिया पारेको छ। त्यसैले निर्धक्कसँग फिला खोलिदिए। डाक्टरले हातमा सिरिन्ज लिएर मेरो फिलालाई हेरी मात्रै रह्यो। त्यहाँ चिमोटेका र बोक्सीले चुसे जस्ता निकै निला निला डामहरू रहेछन्। मैले डाक्टरलाई भने, सपनामा मलाई आकाश माथि माथि उडेर घुमे जस्तो लागेको थियो, पछि अकस्मात जमिनमा पछारिए। आकाश त के हुन्थ्यो र, निद्रामा पलङबाट पो खसेकी रहेछु। डाक्टरले केही भनेन, चुपचाप त्यही निलो फिलामा इन्जेक्सन दियो र कस्तो कस्तो आँखाले मलाई हेरेर गयो। अस्तिदेखि मेरो छाती दुख्न थालेको छ, पहिले त अलिअलि मात्रै दुखेको थियो, मैले वास्ता पनि गरिनँ। हिजोदेखि त दुखेको झन्झन बढ्न थाल्यो। मैले उहाँलाई हिजो पनि कति पन्छाएँ, बोलिनँ पनि, म नबोलेर हुन्छ र? उहाँ त आफ्नै धुनमा बौलाहा जत्तिकै फतफताइरहनुभयो, सन्की जस्तै हलल्ल हाँसिरहनुभयो। उफ, आजित पारिसक्यो हिजो झुसिर्किराले मलाई, हेर न फुलसितै कसरी लपक्क टाँसिएको। हिजो आउँदा आउँदै एक गुच्छा प्याजी फूल मेरो हातमा थमाइदिनु भयो उहाँले। मैले त्यसै टेबलमाथि राखेकी थिएँ त्यो फूलको गुच्छा। उहाँ घर जानुभएपछि त्यसलाई उठाएर हेरेँ। प्याजी फूल धेरै पछि खेलाउन पाएको, त्यसैले हेरिरहेँ, खेलाइरहेँ, एक एकवटा गरी गने। मेरो हातमा छ्यास झुस लाग्यो, त्यति राम्रो फूल, त्यहाँ पनि एउटा झुसिल्किरा रहेछ। हातभरि चिलाउने डाबरहरू उठे अनि कता कता उहाँको हलल्ला हाँसो मेरो बिरामी प्राइभेट कोठाभरि घन्क्यो। कालो झुसिल्किराका टल्ल परेका आँखामा दुईवटा चम्किला आँखाले चियाए। म तर्सिएँ, उहाँले मलाई दुःखै दिन खोज्नु भएको रहेछ। त्यो प्याजी फूल मैले पर पर मिल्काउन पठाइदिएँ, नत्र त्यो झुसिल्किरा फेरि मेरो यो पहेँलो गुलाबको बोटमा उक्लन्थ्यो। ओहो, कस्तो खोकीले च्यापेको मलाई, र रगत पनि निकै पो आयो, सेतो थुक त पटक्कै देख्दिनँ। डाक्टरले यसरी बढ्ता रगत आउनु खराबी हो भनेको थियो। छाती झन् चस्किन थाल्यो, तकियाले थिचे पनि दुख्न छोड्दैन। उहाँ पनि आउनुहुने बेला भयो। हिजोको जस्तै एक गुच्छा प्याजी फुल दिएर मेरो छातीमा अझ दुख्ने थपेर जानुहुनेछ। चस्कियोस् यो छाती पनि, कति चस्किनु पर्ने हो। यसै गरी छाती चस्कँदा चस्कँदै रगत ओकेल्दा ओकल्दै म सकिन्छु। मलाई उहाँले सक्नै खोज्नु भएको हो, केही छैन, म सकिसकेको छु। फेरि सकिनुमा मलाई के चिन्ता, म सम्पूर्णता चाहन्न, सबै पाइसकेको छु। अब त घिन लाग्छ ती सबदेखि, मलाई थाहा छ अब म निको हुन्न, हुँदै हुन्न। अहिले फेरि अघिको भन्दा बढ्ता रगत आयो। उहाँ अहिले आउनुहुन्छ, ठट्टै ठट्टामा एकै डल्लो पारी मलाई बेसरी निचोरेर जानुहुन्छ। रगत झन् चुहिन्छ। झ्यालमा गुलाफको लहरा पछाडि त्यो पर परसम्म फैलिएको आँखाले नभेट्टाइसक्नु हरियो फाँट सल्लाहघारीसित टम्म मिल्न पुगेको छ। दुवै हरिया एकाकार फाँटमा को होलान् ती एक जोडी, घुम्न आएका हुन् क्यारे। त्यत्रो फाँट स्वात्तै चहारिसके, टाढाबाट उनीहरू कति राम्रा देखिन्छन्। आइमाईको जुरोमा गुलाफको रातो फूल छ, त्यो लोग्ने मान्छे चाहिँ आइमाईको कुममा हात राखेर हिँडिरहेछ। उनीहरू सल्लाहघारीसम्म पुगिसके। लौ, त्यो गुलाफको रातो फूल र कुममाथिको हातलाई सल्लाहघारीको बाक्लो छायाले गप्लक्कै ढाक्यो। अब अग्लो होचो तरेली परेको रित्तो फाँट मात्रै छ, रातो गुलाफ मेरो आँखाभरि तिरमिराएर गयो। उफ, म सहन सक्दिनँ। मेरो मुटु किन यस्तरी हल्लन थालेको? यो फलामको पलङ पग्लेर मेरो जिउभरि टाँसिसक्यो। कस्तो भतभत पोल्ने डाहा, आकाश किन हल्लिन्छ यसरी? हेर आमै नि, सूर्य पनि खस्न लागिसक्यो, हल्लिएको हेर। ओहो, सूर्य टुक्रिन्छ अब मेरो टाउकोमा, एकैचोटि आगो खनिन्छ। म डढ्छु, यी पहेँला गुलाफ पनि डढ्छन् मसित। हेर, झुसिल्किरा गुलाफको पातमा यति चाँडै कत्रो लाभ्रे भइसकेछ। मरोस् यो पनि डढेर, फाल्दै फाल्दिन टिपेर अब यसलाई, मरोस्। मेरो छाती चर्क्यो, मुटु हल्लिएको कसरी, भित्रभित्रै भुइँचालो छुटे जस्तो छ। छाती पनि फुट्छ कि क्या हो? छाती फुटेपछि त रगतको मुस्रो निस्कन्छ, रगत त्यहाँ सल्लाहघारीभित्र पसेको रातो गुलाफ जस्तै। फुट्न लाग्यो मेरो छाती, फुट्न लाग्यो। अब रगत छेलो खेलो बग्छ। उहाँ पनि आइपुग्ने हुने बेला भयो। आउनुहुन्छ मेरो छाती। म पनि टोकिदिन्छु, म पनि माया गर्न थाल्छु उहाँलाई, म पनि बिरालो हुन्छु। खस्रो काँडा उम्रेको जिब्रोले चाट्छु उहाँको कमलो आङभरि, उहाँको गुलाफी आङ गाडेर एक एक चोपटा मासु झिक्छु र मेरो फोक्सोका जम्मै किरा त्यसमा भरिदिन्छु। मलाई माया गर्ने त्यो गुलाफी आङ मेरो आङ जस्तै कत्ला परेको सारो फसिल हुनुपर्छ। उहाँ कति दुध निस्कलान जस्ता ओठ कति लोभ लाग्दा छन्, खै मेरो त्यस्तो। उहाँ आइपुग्ने बेला भयो, तयार भएर बस्नु पर्यो। ती ओठलाई मुखभरि च्यापेर तन तन पिइदिन्छु, त्यसभित्रको आलो रगतमा मेरो कुहिएको रगत जति सबै खनाइदिन्छु। उहाँको मायाको प्रतिदान मेरो पनि त्यस्तै माया। उहाँ मलाई माया गर्नुहुन्छ, त्यसैले म पनि उहाँलाई माया गर्छु। यसरी दिनदिनै मलाई घरदेखि भेट्न आउन उहाँलाई कत्रो मुस्किल पर्छ, त्यसैले उहाँलाई पनि यहीँ यस्तै सेतो पलङमा बाँधेर राख्न पाए कस्तो हुन्थ्यो। आज त म उहाँलाई छोड्दै छोड्दिनँ। उहाँको फोक्सोमा पनि मेरो फोक्सो जस्तै भुवाङ पाल, सिँगै आकाश अटाउन सक्ने भुवाङ पाल। हाम्रो फोक्सोको भुवाङ पाल बढ्दै एकै ठाउँमा गएर मिल्छ, हामी ठूलो सुन्ने भन्छौँ, अनि तिनीहरूमाथि दुईवटा कत्ला परेको सारा फसिलहरू समयलाई गुमाइसकेका हुनेछन्। मेरो पहिलो गुलाफ, एउटा एउटा पातमा एउटा एउटा लाभ्रे, सबै फूल खाएर सकिन लागिसके। यी लाभ्रेहरू कति चाँडो चाँडो पातलाइसक्दा रहेछन्। पानी छिटायो, ऊ आकाश हल्लिरहेछ, स्वप्न मात्रै बाँकी छ। गुलाफ, पहिलो गुलाफ एक एक पत्र हराउँदैछ।
मत चुप। यो गीतभन्दा अगाडि तपाईँले सुन्नुभएको कथाको शीर्षक पहेँलो गुलाफ हो। कथाकार प्रेमा शाहको यो कथा हामीले नेपाली महिला कथाकार संग्रहबाट लिएको कथा हो। यसै संग्रहबाट अर्को कथा लिएर केही बेरमा आउनेछौ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार
उज्यालो रेडियो नेटवर्क।
कार्यक्रम श्रुति सम्वेगमा तपाईँलाई फेरि स्वागत छ। श्रुति सम्वेग तपाईँ अहिले उज्यालो रेडियो नेटवर्क काठमाडौँसँगै देशभरिका 85 रेडियो स्टेशनबाट एकैसाथ सुनिरहनु भएको छ। श्रुति सम्वेग उज्यालो online.com र तपाईँको मोबाइलको एप्लिकेशन UJYAALO उज्यालोबाट पनि यो सुन्न र डाउनलोड गर्न सकिन्छ। आजको श्रुति सम्वेगमा हामी कथाहरू सुनाइरहेका छौं। नेपाली महिला कथाकार संग्रहभित्र संग्रहित अर्को कथा सुन्ने पालो अब भएको छ। अब प्रस्तुत छ कथाकार बेन्जु शर्माको कथा किनाराको खोजी। यो रोज ओछ्यानमा पल्टिएर अनुभव गर्छे। दिन ढल्कँदैछ, सूर्य पश्चिम डाँडामा रातो भएर फलिरहेछ। मुटु फुटेर रगत बान्ता गरेर सूर्य मर्दैछ। बाँच्नु भनेको कसैले बिछाएको जालभित्र पस्नु न हो। जाल बाहिर उसको आँखा पुग्छ। माझीहरू दिनभरिको जाल बिछाइबाट थुप्रै माछाहरू पोको पारेर फर्किन्छन्। बिचरा माछाहरू केही आसमा जालभित्र परे, उम्कनै सकेनन्। घाँटीभित्र सिल उनिएर मरे। माछाको मृत्यु कति दयनीय, कति भयावह। निर्दयी माझीहरूको अनुहारभरि केही तृप्ति छ, केही प्राप्ति छ। यसरी कसैको हातभित्र परेर मर्नुभन्दा बरु आत्महत्या गर्नुमा केही अहम स्वाभिमान हुन्छ, शान्ति हुन्छ। सूर्य अझै डाँडाबाट ओर्लिसकेको रहेनछ। उसको सिरानको भित्ताभरि रगत लतपत्ती रहेछ। रातो आगो जस्तो पोल्दो घाम ऊ तातो सासलाई बाहिर फ्याँक्छे। छातीभित्रभित्र पोलिरहेछ। मुटुका नसाहरू चुर्न चुर्न लागिरहेछन्। ऊ कोल्टो फेर्छे, फेरि ओल्टो फेर्छे। तल चोकबाट वाक्कलाग्दो हरक आइरहेछ, फोहरको गन्ध। 3 वर्षसम्म यो गन्ध सुँग्दा उसको अनुहार पहेँलो भइसक्यो, उसको शरीर शिथिल भइसक्यो। उसका नसाहरूमा कुनै शक्ति छैन। ऊ घडी हेर्छे, 5 बज्न केही घण्टा बाँकी छ। प्राय उसको अफिस सिद्ध्याएर ऊ आउँछ। आउनासाथ उसलाई सम्पूर्ण छोपेर अङ्गालो मारेर उसका ओठहरू चुम्बन गर्छ। उसलाई आफ्ना बलिया लामा तिग्रामाथि राख्दै सोध्छ, दिनभरि तिमी के गरिबस्यौ? अफिसमा तिम्रो यादले 7 घण्टा बिताउन 7 वर्ष जत्तिकै भयो। तिमीले मलाई कसरी यसरी भुलायो? तिमीसँग बस्दा लाग्छ 7 घण्टा 7 मिनट मात्र हो। बिना सूचना कहिलेकाहीँ 1.5 हप्तासम्म पनि गायब हुन्छ र फेरि आउँछ। अनेक घरायसी झन्झटहरूका बाहनाहरू बखान्दै ऊ घरका समस्याहरू बताउँछ। यी सब बाहनाहरूलाई यो रोज उसको प्रतीक्षामा तडपदा तडपदै जागेको जोसलाई बिर्सिदिएर सहज भएर फेरि उसको मायामा समाहित हुन पुग्छे। उसका धेरै समस्याहरू हुनुपर्छ र समाधान गर्न उसलाई फुर्सद नहुनु स्वाभाविकै हो भन्ने ऊ सम्झन्छे। तर कहिलेकाहीँ उसको स्वाभाविक रूपमा सपना स्वीकारेको यो स्वाभाविकता एउटा अभिनयभन्दा बढी उसलाई केही लाग्दैन। मात्र यो अभिनय हो, यो अभिनय गर्न ऊ अभ्यस्त भइसकेको छ। उसकी श्रीमती उसकै शब्दमा भन्ने हो भने एउटा एलर्जी मात्र हो, एलर्जी जो सधैँ शरीरभरि चिलाइरहन्छ, कन्याउँदा कन्याउँदा घाउ हुन्छ, अनेक औषधिले पनि निको नहुने एलर्जी छालालाई काटेर फ्याँक्न पनि नसकिने, अनि उसको लामो जीवनमा आएका थुप्रै स्वास्नी मानिसहरू ती केवल नाटकका दृश्यहरू मात्र हुन्। तिमी मेरो पूर्णाङ्की नाटक, तिमीसँगै मेरो जीवनको अन्त्य हुन्छ। त्यस वखत ऊ सोच्ने गर्थे, उसले जीवनको एउटा क्षितिज फेला पारी, त्यो क्षितिज अनिल हो र यसमा उसलाई गौरव हुन्थ्यो र तृप्ति हुन्थ्यो। धेरै दिनपछि सायद आज ऊ आउन सक्छ, फेरि यस्तै बहानाहरू बनाउन सक्छ। ऊ सोच्छे यो पटक ऊ आएर मायाका अभिव्यक्तिहरू देखाएमा ऊ सफासँग भनिदिन्छे, यो यी बहानाका पोकाहरू बोकेर म कहाँ नआऊ, तिमीले चाहेको कुरा ममा कम हुँदैछ, मलाई तिमीप्रति प्रेम होइन घृणा मात्र उब्जिरहेछ, तर कहिले पनि सोचेका कुराहरू ऊ भन्न सक्दिन। उसको बाहिर जाने ठाउँ पनि छैन, न त उसको जागिर छ, न त नातागोता। बिए पूरा हुने बखतमा अनिलसँग उसको भेट भयो र यो भेट प्रेममा परिवर्तित हुँदै जाँदा आज ऊ अनिलकी अघोषित स्वास्नी बन्न पुगिरहेछ। झापामा बसेका उसका आमा बाबुहरू उसलाई पढाइ पूरा नभएकोले घर आउनु भनेर पत्र लेखिरहन्छन्। ऊ जागिर खोज्ने बहानाले काठमाडौँमा बसिरहेछ, तर जागिर कहिले पनि पाइँदैन, किनकि अनिलको इच्छा विरुद्ध ऊ केही पनि गर्न सक्दिन। कति विज्ञापनहरू देखाएर उसले अफिस जाने कुरा उठाउँदा अनिल, तिमीलाई खाना लाउनको दुःख छैन, अफिस जाने, तिम्रा चाहनाहरू पूरा गर्न जति मेहनत गर्नु परे पनि गर्नेछु, मेरो मनको मन्दिरमा देवी बनेर बसिरह, तिमीलाई केही गर्नु आवश्यक छैन, कहीँ जानु पर्दैन भन्छ। पहिले ऊ सोच्ने गर्थे, उसले आधार र सहारा पाई, उसका पाउहरूमा फूल बिछाउने, उसको सौन्दर्यको पूजा गर्ने एउटा पुजारी पाई। उसको चौडा छातीमा टाउको राख्दै उसले सोधेकी थिए, के तिमी विनोदले जस्तै धोका त दिँदैनौ, के तिमी साँच्चै मलाई प्रेम गर्छौ, तिमी एउटी स्वास्नीको लोग्ने भएर पनि के भयो त, जब तिमी आफ्नी श्रीमतीलाई प्रेम दिन नसकेर भौतारिएको मनलाई अड्याउने ठाउँ खोजेको र मेरो पनि त विनोदको धोकाले मर्माहन्त भएको हृदय कतै भिरबाट खस्दै थियो, कतै मरुभूमिको प्यासमा छटफटिँदै थियो। विनोदलाई गरेको प्रेम एउटा मरुभूमिमा पानीको आभासभन्दा बढी केही थिएन। विनोद उसको स्कुलको साथी, विनोदको प्रेमलाई उसले साँचो प्रेम सोचेर ऊ बाहिर पढ्न गएपछि उसलाई मनभरि राखेर प्रतीक्षामा बिताए, तर छ वर्षपछि उसले सुनि विनोदले त्यही विवाह गर्यो र मातृभूमिलाई बिर्सियो। विनोदका थुप्रै चिठीहरू र फोटोहरू सबै जलाएर उसले सोची अब जीवनमा केही छैन, कोही छैन, मात्र आत्महत्या। तर यसै बखत किन अनिल उसको जीवनमा प्रवेश गर्यो, विनोदको अर्को रूप अनिल पनि हुनसक्छ। उसले श्रीमतीलाई मन पराएर पनि उसको अगाडि मन नपरेको, मन नमिलेको बहाना पारेको हुनुपर्छ, यो मात्र बहाना हो। पल्लो घरकी बुहारी जसलाई ऊ दिदी भन्छे, झ्यालमा देखेकी बोल्ने र हाँस्ने गर्थिन्, तर आज बिहानै उनले भनिन् अनिलकी श्रीमती लिएर प्रसूति गृहमा अनिल गएको छ। त्यसैले हुनसक्छ दस दिनदेखि ऊ आइरहेको छैन। ऊ काखबरीको छोरा बोकेर दङ्ग परिरहेको होला, गाजर लतपतिएका आँखा र चिल्लो अनुहारकी श्रीमतीलाई मुहाई खाइरहेको होला, उसको व्यथामा सहानुभूति र दया पोखिरहेको होला। अब यी जुठा ओठहरू लिएर अनिल ऊ कहाँ आउला र फेरि कामले फुर्सद नभएको र घोरमुखा स्वास्नीको कुरा गर्ला। त्यस्तै प्रेमका जालोहरू बुनेर उसले तीन वर्षदेखि उसलाई माछा जस्तै पौडिरहेछ। विनोद र अनिल दुवै उसका आँखा वरिपरि घुम्न थाल्छन्। दुवैलाई सम्झदा उसलाई रिङ्गटा लागेर आउँछ, वाकवाकी लागेर आउँछ। यी लोग्ने मानिसहरू, यिनीहरूका प्रेम र चाहनाहरू, अनिलले तीन वर्षसम्म एउटा गल्लीभित्र थुनेर उसलाई निस्सासिँदो बनाएको छ, एउटा पिञ्जराभित्र थुनेर कुँजो पारेको छ। यो रोजको साथमा कहिले पनि कहीँ पनि घुम्न गएको छैन, किनकि बाहिर अरूलाई थाहा हुन्छ भन्ने डर र त्रासले उसलाई लखेटेको हुन्छ। ऊ यो प्रेमलाई अति गोप्य बनाउन चाहन्छ, प्रेम दुई आत्माको मिलन हो, यसलाई प्रचार गर्नु ऊ पटक्कै आवश्यक ठान्दैन। कोठाभित्रको अभिनय युरोजलाई यो नाटकभन्दा बढी केही लागिरहेको छैन। उसले कति भनी प्रेम खुल्ला हुनुपर्छ, यसमा डराउनु पर्ने कारण के छ र, तर अनिल सधैँ घर र समाजलाई देखाएर ऊ प्रतिको प्रेमलाई अति गोप्य राख्न चाहन्छ। ऊ उसकी अघोषित स्वास्नी भइरहोस् र केही वर्षपछि फेरि उसको नाटकको पर्दा बन्द होस् र यो पर्दा अन्त कतै नखुलोस्। युरोज कसैसँग विवाह गर्न पनि सक्दिन, किनकि ऊ कसैकी स्वास्नी हो। गोप्य र अघोषित किन नहोस्, ऊ भित्रको नैतिकताले यो दिँदैन, उसको भविष्यको उज्जवल उज्यालो रेखा छैन। ऊ आफ्नो कोठामा टाँगिएको दूधको विज्ञापनको घुत्मुनी बच्चाको तस्विर हेर्छे। त्यो उसको छोरो होइन, अनिलको छोरो यस्तै होला, उसको सौताको छोरो। उसलाई त्यो धुजा धुजा पारेर च्यात्न मन लाग्छ। अनिलसँगको तीन वर्षसम्मको प्रेमको परिणाम के हो त? अनिल आँखाभरि प्यास लिएर आउँछ, प्यास मेट्छ, जान्छ। अब ऊ बिस्तारै टाढा हुँदै जानेछ। उसको भविष्य, ऊ कसैकी रखौटी मात्र हो, वैवाहिक अधिकार छिनिएकी रखौटी। क्याम्पसमा पढ्दा उसलाई चाहने कति उज्जवल भविष्य भएका राम्रा केटाहरू थिए। विनोदको प्रेममा फँसेको उसको मनले कसैको मनलाई पनि बुझ्न सकेन। कति उसलाई रूपको घमण्ड भन्थे, कति उसलाई निर्दयी भन्थे, तर न त ऊ निर्दयी नै थिए, न त घमण्डी नै। मात्र यति हो, कसैको बारेमा उसले ध्यान नै दिइन। उसको मनभरि विनोद थियो। अनिल कसरी कसरी उसको जीवनमा प्रवेश गर्न सफल भयो, कहिलेकाहीँ उसलाई आश्चर्य लाग्छ किन उसले अनिललाई मन पराई। अनिल त्यति स्मार्ट पनि होइन, त्यति बौद्धिक पनि होइन, यसमा समयले भूमिका खेलेको हुनुपर्छ।
44-25-765
होइन हो मदन, के भन्न हिँडेको यस्तो?
के हुनु दिली, बुलबुल पब्लिकेसनको नम्बर कण्ठ पारेको सहयात्री सदस्य बन्नका लागि।
सहयात्री सदस्य के हो यस्तो भनेको?
बुलबुल पब्लिकेसन नयाँ भएको र नयाँ लेखकहरूका लागि विशेष प्राथमिकता दिने हुनाले यो वर्ष 1000 जनालाई सहयात्री सदस्य बनाउने रे। म पनि बन्नु पर्यो भनेर फोन नम्बर कण्ठ पारेको 44-25-765
सदस्य बनेपछि के पाइन्छ?
सदस्य बनेपछि एक वर्षसम्म बुलबुलले निकालेको सबै किताबहरू पठाइदिन्छन् रे, पत्रिकाको ग्राहकलाई जस्तै।
ए, घरमै पठाइदिन्छन् रे?
त्यो त राजधानीभित्र भए घर घरमै रे, राजधानी बाहिरका लागि पाएक पर्ने ठाउँमा रहेको स्टेसनरी पसलमा लगिदिने रे।
कतिवटा किताब आउँछ एक वर्षमा?
खै 3 निस्किसकेछ, 1 दर्जन त आउला नि हो। 1000 रुपियाँमा 1 दर्जन मात्रै किताब आयो नि, ठुलै कुरो हो नि।
ओहो, कुरो त ठिक लाग्यो मलाई। लौ, म पनि सहयात्री सदस्य बन्ने। भन त नम्बर कति रे बुलबुल पब्लिकेसनको?
44-25-765
बुलबुल पब्लिकेसन, दिल्ली बजार, काठमाडौँ, 01-44-25-765।
विनोदको धोकामा छटपटी रहेको समयमा अनिल उसको सामुन्ने आउनु र प्रेम प्रदर्शन गर्नु, समयले अनिललाई साथ दिएकोले अनिल उसको जीवनमा प्रवेश गर्न सफल भएको हुनुपर्छ। अनिललाई सुरु सुरुमा उसले मन पराउन सकेकी हुँदै होइन, अनिल उसको डेरामा आउँथ्यो र आज राति सपनामा मैले तिमीलाई दुलही बनाएर भित्राएको भन्थ्यो र कहिले तिम्रो काखको सिरानीमा निदाइरहेको भन्थ्यो र यस्ता कुराहरू सुन्दा उसलाई अनिल कति लाज पचाउन सकेको, के स्पष्टता यस्तै हुन्छ भन्ने प्रश्न उठ्थ्यो। यो सपना होइन, मात्र उसलाई आफूतिर तान्न खोजेको मनोवैज्ञानिक मसला छरेर मनलाई उथल पुथल पार्न उसलाई खोजेको हो भन्ने लाग्थ्यो। तर पनि यस्ता कुरा सुन्दा उसलाई कहाँ कहाँ हलचल उठे जस्तो पनि हुन्थ्यो। यस वक्त पनि उसलाई अनिल नाटकको एउटा पात्र जस्तो लाग्थ्यो, जो हिजो घोकेको पाठ आज अभिनयसँग उसलाई प्रदर्शन गरिरहेछ। यो अभिनयभित्र हृदय होइन, मात्रै अभिनय छ, तर पनि यसको मनोवैज्ञानिक प्रभावले उसको सरल मनलाई लखेटिरहन्थ्यो। एक दिन आएर उसले मैले आज राति सपनीमा यसरी मही खाइरहेको भन्दै उसका ओठहरूमा 81 छुना आइपुग्यो। यस वक्त ऊ झस्की र पछि हट्न खोजी, तर ऊ अनिलको बलियो अँगालोभित्र हुन्छे। उसलाई यो मात्र नाटक हो भने लाग्दै पनि किन बिस्तारै उतिर खिचिँदै गई थुप्रै केटीहरूलाई पासोमा पार्न खप्पिस अनिलको पिञ्जडामा ऊ अब बन्द भइसकेकी छ। ढोका खुल्ला हुँदा पनि ऊ कतै जान सक्दिन। अनिल एउटा कलाकार हो, केही दिनसम्म ऊ एउटा नाटक प्रदर्शन गर्छ र अनि फेरि अर्को, अनि फेरि अर्को। अदालतमा गएर अनिलको विरोधमा ऊ उजुर गर्न सक्दिन, किनकि ऊ अघोषित स्वास्नी हो, समाजले उसलाई स्वीकार्दैन। अनिलले उसलाई प्रेम गर्छ भन्ने कुनै प्रामाणिक आधार नै छैन, किनकि कहिलेकाहीँ बाहिर जाँदा पनि चिठी पर्यन्त पठाएको छैन। बिछोना वरिपरि कसिएको झोल हेर्दा उसलाई लाग्छ यो अनिलले बुनेको जाल हो, जसभित्र ऊ बन्धित छ। अनिलको प्रेम घोकेका लामा संवाद मात्र हुन्, निर्जीव संवाद। युरोजको कोठाको पर्दामा उसको अभिनय सुरु हुन्छ, नाटक सिद्धिन्छ, अनि उसको आफ्नो घर गृहस्थीको जीवन यथावत चल्छ। फेरि भोलिपल्ट 5 बजिसकेपछि पर्दा खुल्छ, नाटक सुरु हुन्छ। यस्तै गरेर दिनहरू बितिरहेछन्। ऊ सोच्छे कि लोग्ने मानिस बिना स्वास्नी मानिसहरू बाँच्न सक्दैनन्, कि माया लोग्नेको मात्र हुन्छ। उसका आमा बाबुको तुलनामा अनिलको माया कति स्वार्थी र सङ्कुचित छ। उसलाई नियमित पैसा पठाइरहेछन्, काठमाडौँको महँगीमा ऊ भोकै नपरोस् भनेर। उसलाई अनिलले पाल्नु परेको छैन, न कुनै उत्तरदायित्व सित्तैमा आएको फोसा हो ऊ। यस्तो फोसाको उपभोग गर्नमा अनिल किन पछि हट्थ्यो? उसलाई आफै देख्दा रिस उठ्छ। स्वास्नी मानिसहरू उनीहरूका सरल स्वभावमा छिट्टै विश्वास गर्ने मानी, थुप्रै स्वास्नी मानिसका यस्तै कथा र व्यथाहरू पहिले पहिले ऊ अरूलाई भन्ने गर्थे, कस्ता मूर्ख र कस्ता लाटा भनेर। ऊ केटाकेटी छँदा उसको छेडीमा बस्ने सधैँ चर्खा कातेर धागो बनाउने बाटुली भन्थी। छट्टुको फेलामा परियो के गर्नु, यही चर्खा जस्तै मन घुमिरहेछ। यस वखत उसका शब्दहरू मात्रै उसलाई कण्ठ हुन्थ्यो। छट्टुको फेला र चर्खा जस्तै घुम्ने मन, यसको अर्थको केही ज्ञान नभए पनि बाटुलीको सुस्केरा र आँसु ऊ बुझ्थी। यी दुःखहरू, यी दुःखका कुराहरू। आज बाटुलीलाई भेट हुँदो त ऊ भन्दी हो, चर्खा कातेर तिमी एक्लै जीवन निर्वाह चलाउन सक्छौ, कसैको प्रेम पाएर तिमी सुखी भन्दा दुःखी हुन्छौ भने त्यो प्रेम होइन, त्यो तिम्रै शब्दमा भन्ने हो भने छट्टुले बुनेको जाल हो। प्रेम तिमीभित्र छ, त्यो अरूले दिएर पाइने होइन। आफूभित्र जे छ त्यसलाई प्राप्त गर्नमा अरू सहायक बन्न सक्छन्, तर आफूभित्र नभएको कुरा हामीले प्राप्त गर्न सक्दैनौ। तिमीसँग आँखा छ र मात्र उज्यालो तिम्रो दृष्टिमा सहायक बन्न सक्छ। यदि तिमी अन्धी भएकी भए उज्यालोले केही पनि गर्न सक्दैनथ्यो। तिमीभित्रको प्रेम, चाहना र आवश्यकता तिमी आफै पूर्ति गर्न सक्छौ बाटुली दिदी। त्यो कसैले तिमीलाई ल्याएर खनाउनु पर्दैन, बलजफ्ती कोच्नु पर्दैन। आज बाटुलीलाई भेट हुँदो हो त ऊ बाटुलीलाई भन्थ्यो होली, बिना लोभ्ने मानिस, बिना यिनीहरूका आड भरोसा र टेवा स्वास्नी मानिसहरू निर्भीक भएर आत्मनिर्भर भएर बाँच्न किन नसक्नु। पुरुषहरूको पाशविकताको आडमा पिल्चिएर रहनुभन्दा एक्लो जीवन कति स्वच्छ, स्वतन्त्र र आफैभित्र पूर्ण हुन्छ। विनोद र अनिल जस्ता लोग्ने मान्छेलाई हाँक दिनमा ऊ एक्लै आफू मात्र पनि पर्याप्त भएको अनुभव गर्छे। बिना निकासको चोकभित्र बन्द गरेर अनिल उसको विकासको लागि यो गरेर त्यो गरे भन्छ, तर बच्चा जन्मेपछि उसको विकास हुँदै जानु स्वाभाविक प्रक्रिया हो, यसलाई कसैले रोक्नै सक्दैन। भित्रभित्रै पिल्साएर बाहिर हरिया राता टालाहरूले सिँगारेर अनिल भन्ने गर्छ, मसँगको सम्बन्धले तिम्रो विकास भएको छ। तिमीभित्र खोक्रो पारेर हाडभित्रको मज्जा चुच्ने अनिल युरोजको विकासमा सहायक भएको दावी गर्छ। यस्ता शब्दहरूले ऊ भित्रभित्र भुइँचालो आउन थालेको छ। अनिलले सोचेको विकास के हो उसलाई थाहा छैन। उसको विकासको स्वाभाविक प्रक्रियालाई अनिलले चाहेर पनि रोक्न सक्दैन, यो उमेरको प्रभाव हुनसक्छ। उसलाई लाग्छ अनिललाई पाएर भन्दा गुमाएर ऊ बढी सुखी हुन सक्छ। ह्याङ्गरमा झुन्ड्याएका आफ्ना लुगाहरू ऊ छिटो छिटो पट्याउन थाल्छे, सबै सामानहरू प्याकिङ गर्न थाल्छे। आज अनिल आइपुग्नुभन्दा पहिले नै ऊ निकास बिनाको चोकबाट निस्किसक्नेछ। केही बेर अघि तपाईँले सुन्नुभएको कथाको शीर्षक किनाराको खोजी हो। बेन्जु शर्माको यो कथा हामीले नेपाली महिला कथाकार संग्रहबाट लिएका हौं। आजको श्रुति सम्वेगमा हामीले नेपाली महिला कथाकार संग्रहभित्र संग्रहित दुई कथाहरू सुनायौं। सुरुको कथा प्रेमा शाहको पहेँलो गुलाफ थियो भने अहिले सुनेको कथा बेन्जु शर्माको किनाराको खोजी हो। श्रुति सम्वेगमा यी कथाहरूको वाचन तपाईँलाई कस्तो लाग्यो हामीलाई प्रतिक्रिया दिनुहोला। हाम्रो ठेगाना shrutiatunn.com.np। हवस् त, अर्को दिनसम्मका लागि प्राविधिक साथी संघर्ष विष्ट र म अच्युत घिमिरे बिदा चाहन्छौ। नमस्कार, शुभरात्री।